यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। आत्मनिर्भर शिक्षालाई सरकारले प्राथमिकता सहित अघि बढ़ाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। विधिको शासन कायम गर्ने सरकारको प्रयासमा प्रतिपक्षी दलको सहयोग रहने गृहमन्त्री रमेश लेखकको विश्वास। पाठेघर क्यान्सर विरूद्धको खोप एसपीभी निशुल्क दिँदै आएको खोपको सूचीमा समावेश। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलमाथिको महाभियोग प्रस्ताव संसदबाट पारित। र एनपीएल क्रिकेट अन्तर्गत आज भएका खेलमा काठमाडौँ गुर्खास र चितवन राइनोज विजयी। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुकमा आत्मनिर्भरतातर्फ अगाडि बढ़ाउने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ़ने विश्वास व्यक्त गर्नुभएको हो। काभ्रे प्लान्चोको धुलीखेल स्थित काठमाण्डु विश्वविद्यालय केयूको 30 औं दीक्षान्त समारोहलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले रोजगारी खोज्ने शिक्षा नभई रोजगारी सृजना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढंगले सरकार अघि बढ़ने बताउनुभयो। केयूका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले विद्यार्थीलाई पढ़ाईसँगै रोजगारीमा जोड़दै आत्मनिर्भर बनाउन देशका नमूना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने उल्लेख गर्नुभयो। प्रमाणपत्रले मात्रै दक्ष नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रस्ट्याउने बताउनु हुँदै प्रधानमन्त्री ओलीले सिप र उत्तरदायित्वबाट विद्यार्थीले देश र नागरिकको पहिचान कायम राख्नुपर्ने बताउनुभयो। कार्यक्रममा भारतको पटना स्थित इण्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीका निर्देशक प्रोफेसर त्रिलोकनाथ सिंहले व्यापार शिक्षा र अनुसन्धानका क्षेत्रमा भएको पारस्परिक सम्बन्ध र नवप्रवर्तनका क्षेत्रमा दुई देशको साझेदारीले साझा प्रगति र दिगो विकासका मार्ग प्रशस्त गरेको बताउनुभयो। त्यस अवसरमा विश्वविद्यालयका विभिन्न संकायका 1,265 जना विद्यार्थी दीक्षित भएका छन्। उपराष्ट्रपति राम सहाय प्रसाद यादवले काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई घर आँगनमै सरकार रहेको अनुभूति दिलाएको बताउनु भएको छ। 30 औं महानगर दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले महानगरले मतदातालाई प्रवाह गरेका सेवा अन्य स्थानीय तहका लागि अनुकरणीय रहेका बताउनुभयो। उपराष्ट्रपति यादवले शहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली सुधार, हरियाली प्रवर्धन, मठ मन्दिर जस्ता सम्पदाको संरक्षण, पोखरीको पुनर्स्थापना, एकीकृत शहरी विकास गरेकामा महानगरको सराहना गर्नुभयो। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले 77 वटै जिल्लाका नागरिकका लागि बस्न लायक महानगर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभयो। उपप्रमुख सुनिता डंगोलले पूर्वाधार विकासलाई महानगरले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो। काठमाडौँ महानगरपालिकाले 30 औं वार्षिक उत्सवको अवसरमा विभिन्न क्षेत्रका महानुभावहरूलाई जनही 1,50,000 रूपियाँ सहित सम्मान गरेको छ। लोकगायन क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्दर, स्वास्थ्य क्षेत्रबाट डाक्टर अरूण सायामी, राजनीति र समाज सेवातर्फबाट महानगरका पूर्व प्रमुख पीएल सिंह, कलाकारिता अन्तर्गत चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के सुन्दरलाई सम्मान गरिएको हो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मानसिंहले पूर्वाधार विकास निर्माण सम्बन्धी काम प्राथमिकताका आधारमा अघि बढ़ने बताउनु भएको छ। भरतपुर विमानस्थलमा पत्रकारसँग आज कुरा गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले विधि र आवश्यक प्रक्रिया अनुसार प्राथमिकताका आधारमा विकास निर्माण सम्बन्धी काम अघि बढ़ाइने बताउनुभयो। उपप्रधानमन्त्री सिंहसँगै चितवन पुग्नुभएका गृहमन्त्री रमेश लेखकले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्नुहुँदै प्रमुख प्रतिपक्षी दल जिम्मेवार रूपमा प्रस्तुत भई संविधान देश र जनता केन्द्रित कामका लागि सरकार र सरकार भएकासँग आवश्यक सहकार्य र समन्वय गर्नुपर्ने बताउनुभयो। मुलुकमा कानूनी राज्य स्थापना गर्दै विधिको शासन कायम गर्न सरकार लागि परेको बताउनुहुँदै उहाँले सरकारको यो काममा प्रतिपक्षी दलले पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। आजै नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटमा गृहमन्त्री लेखकले मुलुकमा दिगो शान्ति, विकास, सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। नेकपा एमाले केन्द्रीय संगठन विभागको आयोजनामा आजदेखि पार्टी कामका विषयमा राष्ट्रिय कार्यशाला शुरू भएको छ। तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयको दुई दिने कार्यशालामा महासचिव ईश्वर पोखरेलले मिशन 2084 आधारित वार्षिक कार्ययोजना कार्यान्वयनमा असफल हुने छूट पार्टीलाई नभएको बताउनुभयो। महासचिव पोखरेलले स्थानीय तहको उपनिर्वाचनको मतपरिणामले विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको बताउनुभयो। स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीलाई नयाँ गतिका साथ अगाडि बढ़ाउन कार्यशाला आयोजना गरिएको जानकारी दिनुभयो। नेकपा एमालेका उपमहासचिव एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नयाँ ढंगले पार्टीका काम कार्यवाहीलाई अघि बढ़ाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ। एमाले लमजुङ काठमाण्डु सम्पर्क मंचद्वारा आज काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले संगठन विस्तार र जनसरोकारका मुद्दामा केन्द्रित हुन आग्रह गर्नुभयो। उपमहासचिव गुरूङले पार्टी नेतृत्व र सरकार विरूद्धको घेराबन्दी तोड्ने गरी योजना बनाइनु पर्नेमा जोड़ दिनुभयो। यस्तै नेपाल आर्थिक पत्रकार संघ नाफिसको आज काठमाण्डुमा आयोजित 15 वार्षिक साधारण सभामा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखिएको बताउनुभयो। उहाँले अस्थिर राजनीतिको प्रतीक्षायाले अर्थतन्त्र ओझेलमा परेको बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले जनताका आवश्यकता परिपूर्ति र प्रकृति संरक्षणमा सन्तुलन मिलाउनु चुनौतीपूर्ण रहेको बताउनु भएको छ। न्यायाधीश समाज नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा कास्कीको पोखरामा आयोजित कार्यशाला गोष्ठीमा उहाँले नेपाल जस्तो जीविकोपार्जनका लागि प्राकृतिक स्रोतमाथि आश्रित हुने मुलुकका लागि जनताका आवश्यकता परिपूर्ति र प्रकृति संरक्षणमा सन्तुलन मिलाउनु चुनौतीपूर्ण विषय रहेको बताउनुभयो। राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सर विरूद्धको खोप एचपीभी खोप समावेश गरिएको छ। सरकारले जापानिज इन्सेफ्लाइटिस, दादुरा र रूबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, त्यस्तै लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस, इन्फ्लुएन्जा बी, क्षयरोग गरी 11 रोग विरूद्धको खोप निशुल्क दिँदै आएकामा पाठेघरको मुख्य क्यान्सरको खोप पनि थपिएको हो। 11 रोग विरूद्धका खोपहरू शिशु जन्मेको 15 महिनाभित्र पूरा गरिसक्नुपर्छ भने थपिएको एसपीबी खोप छ कक्षा 6 अध्ययनरत छात्रा र विद्यालय नजाने 10 किशोरीलाई लगाइनेछ। परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले यस वर्षदेखि एचपीभी खोप अभियान चल्ने भएकाले खोप तालिकामा समावेश गरिएको बताउनुभयो। नेपालबाट पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले पाठेघरको मुख्य क्यान्सर विरूद्धको एचपीभी खोप अभियान 2081-82 सञ्चालन गर्ने निर्णय गरिसकेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिकार प्राप्तिको लड़ाईमा कुनै शक्तिसँग सम्झौता नगर्ने बताउनु भएको छ। आज रूपन्देहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधानमा आम उत्पीड़ित समुदायका अधिकार सुनिश्चित गरिएको भए पनि परिवर्तन विरोधीहरूले अधिकार खोज्ने प्रयास गरेको जिकिर गर्नुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मुलुकमा राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको बताउनु भएको छ। काठमाण्डुमा आज आयोजित कार्यक्रममा नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष भट्टराईले राष्ट्रपति र प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित रहने गरी प्रतिनिधि सभा र प्रदेशसभा नीति निर्माण गर्ने तथा मन्त्रीमण्डल समावेशी र विषय विज्ञका आधारबाट सभा बाहिरबाट ल्याउने गरी संविधान संशोधन गरिनुपर्ने बताउनुभयो। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले असल नियत र नैतिकता भएन भने संविधान फेरिदैमा समस्याको समाधान नहुने र नहट्ने पनि बताउनुभयो। नेपाली कंग्रेसका नेता एनपी साउदले संविधानमा राजनीतिक पक्षमा प्रभाव देखिए पनि विधिका हिसाबले संविधान परिपूर्ण हुन नसकेकाले विभिन्न प्रश्न उठ्ने गरेको बताउनुभयो। नेकपा माओवादी केन्द्रका नेत्री रेखा शर्माले तत्कालीन राजनीतिक सन्तुलनको दस्तावेजका रूपमा जारी भए पनि विगतका तुलनामा वर्तमान संविधान प्रगतिशील रहेको तर्क गर्नुभयो। नेकपा एमालेका नेत्री डाक्टर बिन्दा पाण्डेले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताका आधारमा संशोधन गर्न सकिने धारणा राख्नुभयो। बुटवलको तिनाउ पुलमा आज बलेरो जीप पल्टिँदा दम्पति सहित 3 घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बुटवल 12 नयाँ गाउँका 71 तिलकराम खनाल, उहाँकी श्रीमती 67 गौरी खनाल र जीप चालक हरि नेउपाने रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजय राज पण्डितले जानकारी दिनुभयो। दक्षिण कोरियाको संसदले राष्ट्रपति युन सुक योलमाथि लगाइएको महाभियोग प्रस्ताव पारित गरेको छ। महाभियोग प्रस्ताव पारित भएपछि विपक्षीले जनताको विजय भएको घोषणा गरेका छन्। डिसेम्बर 3 सैनिक शासन लागू गर्ने युनको असफल प्रयासपछि दक्षिण कोरियामा एक हप्ताभन्दा बढ़ी तीव्र राजनीतिक तनाव निम्तिएको थियो। राष्ट्रपति विरूद्धको महाभियोग प्रस्ताव संसदबाट पारित भएसँगै सोलको सड़कमा आज युनको पक्ष र विपक्षमा हजारौंको संख्यामा र्याली समेत निस्किएको थियो। मतदानपछि टेलिभिजनमा सम्बोधन गर्दै महाभियोग लागेका युनले आफू पदबाट हट्ने तर सैनिक शासन लागू गर्ने असफल प्रयासका लागि माफी नमागेको प्रतिक्रिया दिनुभयो। कुल 300 संसद रहेको कोरियाली संसदमा 204 सांसदले विद्रोहको आरोपमा राष्ट्रपति विरूद्ध महाभियोग लगाउने पक्षमा मतदान गरेका छन् भने 85 जनाले विपक्षमा मतदान गरेका थिए। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
वीरगंज स्थित आईसीपी भन्सार हुँदै आर्थिक वर्ष 2081-82 को 4 महिनामा 12,83,00,00,00 मूल्य बराबरका नेपाली उत्पादन भारत तथा तेस्रो मुलुक निर्यात भएको छ। वीरगंजको आईसीपी भन्सार हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रूस, फिलिपिन्स, थाइल्याण्ड लगायतका मुलुकमा तेल, जुस, कपड़ा, जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जड़ीबुटी निर्यात भएको वीरगंज स्थित आईसीपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिसानेले जानकारी दिनुभयो। भन्सार नाका हुँदै 4 महिनामा 2,85,43,97,000 मूल्य बराबरको फलफूलको जुस तथा 1,39,49,00,000 मूल्य बराबरको फलामे पाता, 2,27,65,00,000 मूल्य बराबरको भटमासको तेल र 1,32,00,00,000 मूल्य बराबरको सूर्यमुखी तेल भारत निर्यात भएको वीरगंज भन्सार आईसीपीद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ। त्यसै गरी वीरगंज नाकाबाट गलैंचा, मनोरञ्जनका सामान, स्पोर्ट सुज, रेसाका कपड़ा, आयुर्वेदिक औषधि, स्टीलका भाँडाकुँडा र जीआई पाइप पोसाकका नमूना भारत तथा तेस्रो मुलुक निर्यात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले निजी क्षेत्रको सुझाव सहित विद्युत विधेयक संशोधन गरिने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपान र एसियन पेन्ट्सले संयुक्त रूपमा शुक्रबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री खड्काले निजी क्षेत्रको साथ नभई 28,500 मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न नसकिने भएकोले निजी क्षेत्रका सुझावलाई समेटेर विद्युत विधेयक संशोधन गर्ने प्रतिबद्धता जनाउनुभयो। मन्त्री खड्काले पाइप लाइनमा रहेका विद्युत आयोजनाहरूको विद्युत खरिद बिक्री सम्झौता पीपीए छिट्टै खुला हुने पनि बताउनुभयो। सरकारले सन् 2035 28,500 मेगावाट विद्युत उत्पादन गर्दा 15,000 मेगावाट विद्युत भारत, बंगलादेश लगायतका मुलुकमा निर्यात गर्ने लक्ष्य राखेको उल्लेख गर्नुभयो। कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष डाक्टर रामप्रसाद धिताले उत्पादन जस्तै प्रसारण र वितरणमा पनि निजी क्षेत्रलाई सहभागी गराउने विषयमा आयोगले गृह कार्य गरिरहेको उल्लेख गर्नुभयो।
अब खेल समाचार रमेश टमट्टाबाट।
नेपाल प्रिमियर लीग एनपीएलको शनिबार भएको पहिलो खेलमा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई 6 विकेटले पराजित गरेको छ। त्रिवी क्रिकेट मैदान किर्तिपुरमा पोखराले दिएको 139 रनको लक्ष्य काठमाडौँले 14.1 ओभरमा 4 विकेटको क्षतिमा पूरा गर्यो। यो जीतसँगै काठमाडौँ गोर्खाज प्ले अफ नजिक पुगेको छ। काठमाडौँको जीतमा स्टेफन स्किनाजीले अर्धशतकीय पारी खेले। उनले 34 बल खेल्ने क्रममा 10 चौका सहित 60 रनको योगदान दिए। त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्त पाएको पोखराले निर्धारित 20 ओभरमा 8 विकेटको क्षतिमा 138 रन बनाएको थियो। यस्तै एनपीएल अन्तर्गत शनिबार भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई 32 रनले पराजित गर्दै प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ। 7 खेल खेलेको जनकपुर बोल्ट्स तालिकामा 10 अंकसहित शीर्ष स्थानमा छ। जनकपुर यसअघि नै प्ले अफमा पुगिसकेको छ। शनिबारको जीतपछि चितवनले 7 खेलमा 8 अंक बटुलेको छ। चितवनसँग 5 खेल खेलेको सुदूरपश्चिम रोयल्स र 6 खेल खेलेको कर्णाली याक्ससँग पनि समान 8 अंक रहेको छ। आइतबार हुने काठमाडौँ गोर्खाज र विराटनगर किङ्स बीचको खेलपछि शीर्ष 4 टोलीको टुङ्गो लाग्नेछ। शनिबारको खेलमा 181 रनको लक्ष्य पछ्याएको जनकपुर 18 ओभरमा सबै विकेट गुमाउँदै 148 रनमा समेटियो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित 20 ओभरमा 5 विकेटको क्षतिमा 180 रनको योगफल बनाएको थियो। नेपालले मलेसियामा हुने आमन्त्रित हकी प्रतियोगितामा सहभागिता जनाउने भएको छ। यो 16 वर्ष मुनिका खेलाड़ीले भाग लिने फेस्टिभल प्रतियोगिता हुनेछ। टीममा पुरूष र महिला दुवै खेलाड़ी हुनेछन्। प्रतियोगिता डिसेम्बर 17 21 हुनेछ। झापाको बितामोडमा शनिबारदेखि प्रथम झापा कप फुटबल प्रतियोगिता शुरू भएको छ। बितामोड 3 स्थित डोमालाल राजवंशी रंगशालामा एक भव्य समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रतियोगिताको उद्घाटन गर्नुभयो।
अब मौसम आगामी 24 घण्टामा कोशी प्रदेशको पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आत्मनिर्भर शिक्षालाई सरकारले प्राथमिकता सहित अघि बढ़ाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता, विधिको शासन कायम गर्ने सरकारको प्रयासमा प्रतिपक्षी दलको सहयोग रहने गृहमन्त्री रमेश लेखकको विश्वास, पाठेघर क्यान्सर विरूद्धको खोप एचपीभी निशुल्क दिँदै आएको खोपको सूचीमा समावेश, दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलमाथिको महाभियोग प्रस्ताव संसदबाट पारित, र एनपीएल क्रिकेट अन्तर्गत आजका खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज विजयी। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।